نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے صحیح بخاری کا اگلا سیشن شروع کریں گے. پیج نمبر 172 ہے, حدیث کا نمبر ہے 168. کھڑے ہو کر پیشاب کرنا, باب نمبر 47. البول قائمن او قائدن, کھڑے ہو کر یا بیٹھ کر پیشاب کرنا, یہ بھی ایک بہت معروف مسئلہ ہے اور بہت سارے لوگ اس کے بارے میں سوال پوچھتے رہتے ہیں. تو آئیے دیکھتے ہیں کہ اس حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم کا عمل ہمیں کیا دکھتا ہے, یا آپ نے صحابہ کو کیا کہا. عن حذیفة رضی اللہ عنہ قال اتى النبی صلی اللہ علیہ وسلم سباتق قوم فبال قائما ثم دعا بماء فجئته بماء فتوضا. حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم ایک قوم کے کوڑے کرکٹ کے ڈھیر پر تشریف لائے اور وہاں کھڑے کھڑے پیشاب کیا, پھر پانی مانگا تو میں آپ کے پاس پانی لایا اور آپ نے وضو فرمایا. تو یہاں سے آپ دیکھیے کہ اللہ کے نبی کا عمل کیا ہے کہ آپ نے کھڑے ہو کر پیشاب کیا, لیکن کہاں کیا؟ کوڑے کے ڈھیر پہ. اور اگر آپ تصور میں لائیں تو کوڑے کا ڈھیر کیا ہوتا ہے؟ ایبزاربنگ ہوتا ہے, اس میں چھینٹیں نہیں پڑتی, اندر چلے جاتا ہے. تو لہٰذا اس ایک حدیث سے, ابھی اگلی بھی پڑھیں گے تو اس مسئلے کو ہم پورا سمجھیں گے, کیا پتہ چلا کہ اگر پیشاب کی چھینٹیں بدن پر پڑنے کا اندیشہ نہ ہو تو کھڑے ہو کر پیشاب کرنے میں کوئی حرج نہیں. کیوں؟ کیونکہ ممانعت کی کوئی حدیث نہیں ہے. یہ فتح الباری نے اس کی شرح میں لکھا. تو نبی صلی اللہ علیہ وسلم عام طور پر تو بیٹھ کے کرتے تھے, لیکن کبھی ضرورت پڑے تو کر سکتے ہیں. مثلا کیسی ضرورت ہو سکتی ہے؟ آپ دیکھیں کہ اب عورتوں کے لیے تو یہ انتظام نہیں ہے, لیکن مردوں کے لیے اگر ایسی سہولت ہے, بعض وقت پبلک ٹوائلٹس ہوتے ہیں تو اس کے اندر اس طرح کی جگہ بنی ہوتی ہے کہ کھڑے ہو کے یورینیٹ کر سکتے ہیں. بیٹھ کے کرنے میں بعض اب سیٹ گندی ہو, اس پہ چھینٹے پڑے ہوں, آپ خود بھی فیل کرتے ہوں گے کہ جب کبھی ہم ایسی جگہوں پہ جانے کے اتفاق ہو تو وہم کیا رہتا ہے کہ کہیں کوئی چھینٹے نہ ہو, تکلیف ہوتی ہے اس چیز سے. تو لہٰذا ایسے وقت میں پھر انسان اگر کھڑے ہو کے کر رہا ہے تو بہتر ہے, گندگی سے بچنے کے لیے, چھینٹوں سے بچنے کے لیے کر لے تو کوئی حرج کی بات نہیں ہے, ٹھیک ہے. لیکن اس کو عادت اور ہیبٹ نہیں بنا لینا چاہیے کہ بس ہمیشہ ہی ایسا کرے. پھر اس کے بعد آپ دیکھیے کہ یہ ایک حدیث ہے, لیکن عام طور پہ جو باقی حدیثیں ہیں ان سے کیا پتہ چلتا ہے؟ آئیے اور بھی حدیث کو دیکھتے ہیں. اس میں اگلا باب کیا ہے؟ البول عند صاحبہ وتستر بالقائد, پیشاب کرنا اپنے ساتھی کے پاس ہی جب کے بیچ میں دیوار کی اوٹ ہو. تستر کیا ہے؟ اوٹ, سترہ سے. بالحائط دیوار, تو یعنی گویا کہ کسی دوسرے کی موجودگی میں اگر انسان کو یورینیٹ کرنا پڑے تو اس وقت میں کیا تھا, کیا ہوتا ہے, انسان کو پھر اوٹ کر لینی چاہیے, یعنی سر عام کسی کے نہیں کرنا چاہیے. یہاں سے کتنی بڑی دلیل ملتی ہے کہ صحابہ کرام اس بات کو کتنا اہتمام دیتے تھے کہ وہ کسی کے سامنے نہ ہو. لیکن آج کے دور میں آپ دیکھیے, جو بات میں نے سنی ہے, آف کورس دیکھا تو نہیں, کہ بچوں کے ہائی اسکولس تک میں بھی لڑکوں کی جب پیشاب کی جگہ ہوتی ہیں وہاں ایک ہی بڑے کمرے میں مختلف اس طرح کے پاٹس لگے ہوتے ہیں جہاں لوگ فارغ ہوتے ہیں, تو اس سے حیا ختم ہو جاتی ہے نا. تو اس لیے انسان کو ان چیزوں سے بچنا چاہیے. حدیث پڑھتے ہیں. وفی روایت عنہ, حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ ہی سے روایت ہے, انہوں نے کہا کہ جب آپ پیشاب کرنے لگے تو میں آپ سے الگ ہو گیا, اور جب آپ نے میری طرف اشارہ کیا اور میں حاضر ہو کر آپ کی ایڑیوں کے قریب کھڑا ہو گیا تاکہ آپ پیشاب کی حاجت سے فارغ ہو گئے. تو کیا پتہ چلا کہ اگر دیوار کی اوٹ ہو تو اس کی اوٹ کر لی جائے, اگر انسان ہے اور کوئی بھی نہیں تو وہ انسان اس طرح سے کھڑا ہو جائے کہ جدھر سے اپنے آپ کو دوسروں کو نظر نہ سکے. تو خلاصہ کیا ساری بات کا میں دہرا دیتی ہوں کہ عام طور پہ نبی صلی اللہ علیہ وسلم بیٹھ کے پیشاب کرتے تھے, لیکن کبھی ایسے حالات ہو جائیں جب کہ بیٹھنا مشکل ہو, بیماری آ سکتی ہے, بعض دفعہ گھٹنوں کا درد ہو سکتا ہے, بعض دفعہ چوٹ لگی ہو سکتی ہے, تو یاد رکھیے کہ ہمارے دین کا یہ حسن ہے کہ یہ مشکل حالات, مجبوریاں, اضطراری کیفیت جو ہوتی ہیں اس میں اللہ تعالیٰ کی طرف سے رخصت ہوتی ہیں, وہ اس چیز کو اس طرح ہی کرواتے ہیں کہ جس سے سب حالات میں, ہر قسم کے حالات میں دین قابل عمل ہو. ساری بات کا خلاصہ یہی ہے کہ ہمیں اپنے بچوں کو کس چیز کی عادت ڈالنی ہے. اب آپ کے ذہنوں میں یہ سوال ابھر سکتا ہے کہ اچھا پھر اپنے بچوں کو ہم کس چیز کی عادت ڈالیں, تو اس کا جواب یہ کہ بیٹھنے کی ڈالیں, ہاں اگر کوئی مجبوری ہو تو کھڑے ہو سکتے ہیں. लेकिन फिर वही बात है कि अगर खड़े भी हो रहे हैं तो फिर तहारत करनी और अपने आप को साफ करना ये लाजमी है। इसमें इंशाल्लाह इस्तिंजा की बातों में अलग से भी ये बात आएगी। फिर अगला बाब देखिए, गस्लुद्दम, खून का धोना। अब यहाँ से थोड़े से मसाइल खवातीन से मुतल्लिक भी हैं। आइए हदीस दोहराते हैं। अनस्मा रदियल्लाहु अन्हा कालत, जात इमरातु इलन नबी जी सल्लल्लाहु अलैहि वसल्लम फकालत, अरअयता इहदाना तहीदु फिस्सौबी कैफा तस्नाउ, काला तहुत्तुहु सुम्मा तक्रुदुहु बिल्माई वतन जहाहुहु। अब देखिए ये दुआत है और हा और फिर हा, वतन द हो हु, पूरे को इकट्ठा पढ़े, वतन द हो हु वतुसल्लीफी जी। रिवायत क्या है कि हजरत अस्मा बिनत अबी बकर, ये कौन थी, हजरत आयशा की बड़ी बहन थी, रिवायत करती हैं कि उन्होंने कहा कि एक औरत रसूलुल्लाह के पास आई और अर्ज किया कि बताइए अगर हम में से किसी औरत के कपड़े में हैज आ जाए तो क्या करे। आपने फरमाया कि इसे खुरच डाले, तहुत्तुहु, फिर पानी डालकर रगड़े यानी तक्रुदुहु, और फिर साफ करके इसमें नमाज पढ़ ले, पानी डाल दे और साफ कर ले। तो इसमें बहुत सारी बातें, पहली बात है कि एक औरत इतना प्राइवेट मैटर नबी सल्लम से पूछ रही है, तो ये बताइए कि किससे पूछेगी, दीन तो अल्लाह के नबी ने बताया था ना। तो हदीस सीखने में और इल्म सीखने में शर्म नहीं होती, मुबहम तरीके से, यानी ये कहना चाहिए कि किनायतन ऐसी बात औरत किसी मर्द से आज भी पूछ सकती है जो इल्म रखता हो, ठीक है। फिर दूसरी बात देखिए कि औरत के कपड़े पे लगता था, उस दौर में वो सारे इंतजाम नहीं थे जो कि आज हमारे पास हैं, और हम तो अल्लाह के हुक्म से बिल्कुल स्पॉट फ्री भी रह सकते हैं, लेकिन वो हालात ऐसे नहीं थे कि उनके पास अंडर गारमेंट्स भी हों और इस तरह के सैनिटरी टॉवल्स भी हों। फिर उस पर अगली बात देखिए कि पानी नहीं होता था। ये जो बात आप कह रहे हैं कि खुरच दें और आप उसको रगड़ दें, बाज रिवायतें हम आगे पढ़ेंगे, पूरा बाब आएगा इसके बारे में इंशाल्लाह, कि आयशा कहती है कि बाद जब हम खुरच देते थे और फिर उसी में नमाज पढ़ते थे, क्यों, पानी नहीं होता था। तो जब पानी नहीं है तो फिर क्या करें, फिर उसका तरीका यही है ना कि भाई जिस हद तक गंदगी उतरे तो उतार दें। बाज दफा पानी से सिर्फ धोती थी और उसमें निशान रहता था लेकिन उसकी गंदगी निकल जाती थी, उसमें नमाज पढ़ती थी, और ये हुक्म आज भी है। तो लिहाजा फरमाया कि पानी से उसको धो दीजिए। फिर इससे क्या पता चलता है कि अगर साबुन हो उससे अच्छे तरीके से धो सके तो करे, लेकिन लीस्ट यह कि सिर्फ पानी बहा दें। पानी भी नहीं है तो किसी भी हद तक उसको खुरच के रगड़ के, बिल्कुल जैसे वो हम कहते हैं ना तयम्मुम करके अपने आप को हम थोड़ा सा सेटिस्फाइड कर लेते हैं, तो वो कैफियत भी की जा सकती है। अगली रिवायत देखते हैं। अनायशत रदियल्लाहु अन्हा कालत, जात फातिमा इब्नत अबी हुबैशिन इला नबी सल्लल्लाहु अलैहि वसल्लम फकालत। हजरत आयशा से रिवायत है कि उन्होंने फरमाया कि फातिमा बिनत अबी हुबैश रदियल्लाहु अन्हा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आईं और कहने लगीं, या रसूलुल्लाह, ए अल्लाह के रसूल, इन्नी इमरातुन, मैं वो औरत हूँ, उस्तहादू, के जो अक्सर मुस्तहाजा रहती है। मुस्तहाजा क्या होता है, यानी पीरियड्स के अलावा भी ब्लड आना, जिसको आज हमारे यहाँ ब्लीडिंग की बीमारी कहते हैं, या इरेगुलर पीरियड्स है, और आज के दौर में तो ये बहुत ही कुछ है। और जादू के सेमिनार में हमने ये भी पढ़ लिया था कि ये भी एक किस्म का शैतानों का हमला होता है। सहर हदीस में था कि शैतान चूका लगाता है, चूका लगाने से लोग समझते नहीं, चूक देता है, यानी औरतें सोच में ही रहती हैं नमाज पढ़ूं कि ना पढ़ूं, पढ़ें तो दिल नहीं ठुकता, ना पढ़ें छोड़ दें तो परेशानी है, तो गोया कि वो उसकी इबादत को चूकता है। बाज कहते हैं रक को चूका लगाता है, उसकी वजह से ब्लड निकलता है। इसी तरह की रिवायतों में पढ़ेंगे कि अल्लाह के नबी ने कहा ये एक रग का खून है, जैसे जैसे आपकी उंगली से खून निकल आया या आपके बाजू में से निकल आया, तो वो पीरियड्स का वो ब्लड नहीं होता जो पूरा महीना गंदगी के साथ रहता है। तो कहा कि मैं तो अक्सर मुस्तहाजा रहती हूँ, फला अतहुर, मैं तो कभी पाक ही नहीं होती, यानी कई दिन तक पाक नहीं होती, क्या करूँ, अफ अदु सलाता, क्या मैं नमाज छोड़ दूँ। आज हमारी बहुत सारी बहनें ये करती हैं ना, 15 दिन महीना महीना नहीं पढ़ती। तो इन्होंने भी ये पूछा, फ़काल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ऐसा ना करो, इन्नम ज़ालिका इरकुन, ये तो एक रग है, यानी एक रग से खून आता है, वलैसा बिहैदिन, और ये हैस नहीं है, अब ये कैसे पता चलता है? ये पता चलेगा कब? जब आप अपनी डॉक्टर से पूछ सकते हैं। देखिए, हैज के बारे में डिटेल्स आगे हम पढ़ने वाले हैं इंशाल्लाह, लेकिन यहाँ आप थोड़ा सा समझ लीजिए कि ये क्योंकि एक औरत का बहुत बड़ा मसला है। हम सब शुक्रिया अदा करें हजरत फातिमा का कि उन्होंने ये मसला अल्लाह के नबी से पूछा, तो आज बहुत सारी औरतों के ये मसले का जवाब इनको मिल गया, क्योंकि इसके अंदर नमाज जाने का खतरा होता है। हलाल हराम का फ़र्क है, नमाज़ें छुटती हैं, शौहर बीवी के ताल्लुक पे इसका असर पड़ता है। तो इसका तरीक़ाकार क्या है कि जब कभी ऐसी कैफियत हो, तो आपने क्या फरमाया, जब कभी तुम्हें ऐसा हो, वले सभी है दिन, ये हैज़ नहीं है, फ़ाइज़ाक़बलत हैज़ु की फ़दई सलाता, जब तुझे हैज़ आ जाए तो नमाज़ को छोड़ दे, व इज़ा अद बरत और जब वो चला जाए, फ़क्सिली फिर धो ले या नहा ले, गुसल कर ले, क्या यानी क्या धो ले, अन की दमा अपने आप से खून को, सुम मसल्ली फिर इसके बाद तुम नमाज पढ़ लो, वकाल और कहा सुम तवद्दई फिर तवजू कर लो, लिकुल्ली सलातिन हर नमाज के लिए, हत्ता यहाँ तक के यजी जालिकल वक्तु कि यहाँ तक के फिर हैज़ का वक्त आ जाए। अब इस सारी हदीस से बहुत सारी चीज़ों को हम समझ सकते हैं। पहली बात यह है कि इस्तहाज़ा एक बीमारी है जिसमें औरत का खून जारी रहता है और उसको बंद नहीं होता, या कभी ज़्यादा दिन होता है कभी नहीं आता। इसी से फिर जिस्म से हवा खारिज होना या वाइट डिस्चार्ज जिसको अमूमन लोग लिकोरिया कहते हैं, कोई ऐसी कैफियत भी है तो वो भी इसी से क्यास ली जाएगी। तो क्या करना चाहिए इसके लिए? पहली बात है कि जब पीरियड ख़त्म हो, पता कैसे चलता है कि पीरियड्स ख़त्म हो गए? तो पीरियड्स के ब्लड की दो पहचान है, हदीस में आता है। नंबर एक क्या है कि वो स्मेली होता है, उसमें थोड़ी सी खास टिपिकल स्मेल होती है, और दूसरी ये कि उसका रंग काला होता है, क्योंकि सारा महीना औरत के जिस्म के अंदर जो चेंजेस आती हैं, जो मेटाबॉलिज्म होता है, सेल्स का टूटना बनना, वो ब्लड में मिल जाता है, जिसकी वजह से वो ब्लड थिक हो जाता है अक्सर और काला होता है। इसके बरक्स ये खून जो इस्तहाज़ा का होता है, ये बिल्कुल खिला हुआ प्योर रेड होता है। मैंने अक्सर सिस्टर्स को देखा है, वो क्या कहती हैं, बहुत फ्रेश खून आ रहा है, यानी ब्लड है, यानी वो ये सोचती हैं कि ये पीरियड्स ही हैं क्योंकि बहुत फ्रेश ब्लड है। तो फ्रेश ब्लड जो होता है ये हेल्दी ब्लड होता है, ये डर्टी ब्लड नहीं होता। तो दोनों चीज़ों को देख लें, स्मेल करके देख लें, स्मेल नहीं है और खून भी बिल्कुल ऐसे है जैसे गोश्त रखे धो के तो बाद में निकल आता है, तो फिर समझ जाएं कि ये नहीं है। फिर उसके बाद क्या करें, नमाज पढ़ेंगे, और नमाज पढ़ सकते हैं तो उसके बाद शौहर बीवी का ताल्लुक भी जायज़ है। करना क्या है कि जब नमाज का वक्त आए तो वजू कर लें, और वजू करके उसके बाद नमाज पढ़ें। फिर नमाज के दौरान भी अगर ब्लड आ जाता है तो कोई हर्ज की बात नहीं है, और आप सहारा के कोई ना कोई प्रिवेंटेशन तो रखते ही हैं कि जिससे कपड़ों पर निशान ना पड़े, फिर उसके बाद दोबारा अगली नमाज में हो। ये सहाबिया जो है ना, ये क्या कहती थी कि ये हर नमाज से पहले गुसल करती थी, ये इनका अपना अमल था। यहाँ से बाज़ लोगों को गलती लगी, वो कहते हैं कि ये गुसल करना लाजिम हो जाता है, फ़र्ज़ है, तो फ़र्ज़ नहीं है, ये इनका अपना अमल था, बस वजू कर लीजिए और उसके बाद फिर नमाज पढ़ते जाए, ठीक है। फिर इसके बाद एक और छोटी सी चीज, क्योंकि ये हम सिस्टर्स का बहुत ही मामला होता है, अक्सर लोग सवाल भी पूछते हैं, वो खुद भी नहीं परख पाते कि ये कब हो रहा है कैसे हो रहा है। तो अब क्या होता है कि कैसे पता चले कि पीरियड खत्म होकर इस्तहाज़ा शुरू हुआ है? तो बहुत एक मामूली सा डिफरेंस होता है जो अक्सर सिस्टर्स इतने इतने साल होने के बावजूद भी इस अमल से वाकिफ नहीं है। तब देखिए, जब पीरियड्स आते हैं ना, जब वो ख़त्म होते हैं ना, तो उसका एक सिंबल क्या है कि ट्रांसपेरेंट हो जाता है, एक चाहे कुछ देर के लिए हो, यानी जब आपको अपनी आदत के मुताबिक वो दिन गुजर रहे हैं, आपको फील हो रहा है कभी ज़्यादा हुए कभी कम हुए, अब कम हो गए, आप टच करके देख सकते हैं किसी भी कपड़े के साथ, एकदम ट्रांसपेरेंट अगर हो जाए, ट्रांसपेरेंसी समझ देना, एक होता है दूधियापन मोतिया कलर, एक होता है ट्रांसपेरेंट, ट्रांसपेरेंट हो जाए जब, तो समझें कि पीरियड्स ख़त्म हो गए। उसके बाद दोबारा ब्लड आ जाए तो साहबियात कहती थी कि हम उसको सोचते भी नहीं थे ये कुछ है, और आप नमाज शुरू करके देखें फौरन चले जाएगा। उसके बाद एक और भी टिप है, इंशाल्लाह हम जब पढ़ेंगे किताबुल हैज़ और इसी तरह वजू में, तो उसमें कि जब कभी पीरियड से फारिग खवातीन होती थी उस दौर में, तो खुशबू प्योर खुशबूएं होती थी ना, जैसे आज अरब में आपको इतर मिलते हैं, यानी उसमें ज़ाहिर है कि ऐसे अल्कोहलिक या ऐसे नहीं कि जो इंसान को नुकसान दे, प्योर खुशबू रुई को लगाकर खून निकलने के मुकाम को अच्छी तरह जिस हद तक हाथ जा सके उसको साफ कर दे। उससे एक तो ये होता है कि स्मेल ख़त्म हो जाती है, दूसरी बात यह कि अल्लाह के हुक्म से अगर ये इस्तहाज़ा की बीमारी है, आप एक दो दफ़ा करें, जब आप शावर ले रहे हैं तो आप देखिएगा कि वो कुछ असर भी होता है उसका कि फिर ब्लड ख़त्म हो जाए। जैसे टेंक्चर नहीं है या कोई ऐसा स्पिरिट आप किसी जगह लगाते हैं तो ज़ख्म भर जाता है, तो अल्लाह के हुक्म से ये भी होता है, ये सुन्नत है, ये वैसे भी आप लोग हर महीने किया करें, जब गुसल करें तो उससे पहले खुशबू के साथ तहारत कर लें, और इससे आपको खुद भी एक फ्रेश फीलिंग आएंगी, ठीक है। फिर इसके बाद अगला बाब क्या है, गसलुल मनीशी व फिरकुहू, मनी का धोना और इसे खुरच डालना। منی کیا ہوتی ہے؟ مرد کا ڈسچارج جو سیکشوئل انٹر کورس کے بعد نازل ہوتا ہے، اور اس کو خرج دینا. دو لفظ آپ پڑھیں گے حدیث میں، دونوں کو بھی دیکھ لیجئے. منی کیا ہے؟ آفٹر. اور مزی کیا ہے؟ بیفور. یعنی جو صرف شہوت کے ساتھ ٹرانسپیرنسی سی ہے وہ مزی ہے، اور وہ ناپاک ہوتی ہے، اس کے بعد غسل بھی ہے، لیکن یہ منی جو ہے یہ پاک ہوتی ہے. کیوں؟ یہ کیسی بات ہے؟ ہم تو الٹ سمجھتے ہیں. دیکھیے، اللہ کبھی بچہ ناپاک چیز سے نہیں بنائے گا. یعنی وہ مادہ جسے بچہ بنتا ہے وہ پاک ہوتا ہے، اس کو منی کہتے ہیں. یہاں اس کی بات ہے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے، عنہا رضی اللہ عنہا قالت كنت اغسل الجنابۃ من ثوب النبی جی صلی اللہ علیہ وسلم. مزی کیا ہوتی ہے؟ جو پہلے کا ڈسچارج ہوتا ہے، یعنی ٹرانسپیرنسی کہہ لیجئے، لیکوڈنس کہہ لیجئے. اور منی کیا ہے؟ آخر کا ڈسچارج جس سے بچہ بنتا ہے. مزی جو ہے یہ ناپاک ہوتی ہے، منی جو ہے یہ پاک ہوتی ہے. یہاں منی کی بات ہے، اس لیے میں آپ کو یہ فرق کھول کر بتا رہی ہوں. حضرت عائشہ کہتی ہیں کہ میں اللہ کے نبی کے کپڑوں سے جنابت کے اثرات کو دھو ڈالتی تھی، پھر کیا آتا تھا، فیخرج الی الصلاۃ، پھر آپ بھی نماز کے لیے باہر تشریف لے جاتے، وَإِنَّ بُقَى الْمَاءِ فِي ثَوْبِهِ، جبکہ آپ کے کپڑوں پر پانی کے دھبے ہوتے تھے. اللہ اکبر. آپ سوچیے، آج ہم تو نماز ہی چھوڑ دیں، میں کیسے جاؤں؟ لوگوں کو پتہ چل جائے گا. اور خام خواہ کی شرم کرتے ہوئے بعض دفعہ ہم ایسے حالات رکھ لیتے ہیں، نمازیں چھوڑ دیتے ہیں، لیکن ہم اپنے آپ کو پاک نہیں کرتے. تو کپڑے ہی نہیں ہوتے تھے، اور کوئی دھویا ہے تو گیلا ہے. سوکھا کپڑا پہننے کا وقت نہیں، کبھی اتنا موقع نہیں، کبھی پورا دھونے کا وقت نہیں، تو اتنی جگہ دھو لیتی تھی. آپ دیکھیں کہ ہمارے دین نے کتنے خوبصورت طریقے سے ان چیزوں کو لے کر ہمارے سامنے رکھا ہے، اور یہ چیزیں انسان کو کوئی دوسرا سکھا ہی نہیں سکتا تھا. کس طرح اللہ سبحانہ تعالیٰ نے ان ساری چیزوں کو لا کر ہم سب کو دکھا دیا کہ دین ضرورت کے مطابق قابل عمل چیز کا نام ہے. تو حضرت عائشہ کہتی ہیں کس طرح ہم کرتے تھے. اب یہ کیا اللہ کے نبی کا اتنا پرسنل فیل ان کی بیوی بتا رہی ہیں؟ تو آپ بتائیے کہ یہ جتنا ٹاپک ہے، ہسبینڈ وائف کے ریلیشن ہوں یا جو پرائیویٹ میٹرز ہیں، اگر اللہ کے نبی کی بیویاں نہ بتاتی تو کون بتاتا؟ یہ تو وہ چیزیں نہیں ہیں کہ جو کسی کو پڑھ کے یا بول کے بتائی جاتی. پھر اس کے بعد اب اگلی روایت، جس کو سن کر آپ کے ذہنوں میں بہت سارے سوال آئیں گے، تو پہلے روایت سن لیجئے، پھر انشاءاللہ اس پہ بات کرتے ہیں. باب 51 ہے، ابوال الابلی والدوابی والغنمی ومرابدوہا. ابوال کہتے ہیں بول کو، پیشاب. الابل اونٹوں کا، والدواب اور چوپایوں کا، کیٹلز. والغنم اور بکریوں کا، ومرابدوہا اور ان کا باڑا، یعنی جہاں ان کو باندھتے ہیں اس جگہ کا کیا حکم ہے، کیا یہ جگہ پاک ہوتی ہیں کہ نہیں ہوتی. بڑی طویل روایت ہے، اس لیے اس کو میں کوشش کرتی ہوں کہ مشکل لفظ جو ہوئے بتا دوں گی، ورنہ اردو میں پڑھ لیتے ہیں. حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے، انہوں نے بیان کیا کہ اکل اور ارینا، یہ جو دو نام ہیں نا، اکلم و ارینا، یہ قبیلوں کے نام ہیں. یہاں کے چند لوگ مدینہ منورہ آئے، یہاں کی آب و ہوا جو تھی ان کے موافق نہ آئی، یعنی ان کو اچھی نہ لگی، سوٹ نہ کی، ویدر چینج کو وہ برداشت نہ کر سکے. رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو حکم دیا کہ وہ جنگل میں صدقے کی اونٹنیوں کے پاس چلے جائیں اور وہاں ان کا پیشاب اور دودھ پئیں. چنانچہ وہ چلے گئے، اور جب صحت مند ہو گئے تو انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم کے چرواہے کو قتل کر ڈالا اور جانور ہانگ کر لے گئے. صبح کے وقت رسول اللہ صلی اللہ علیہ وسلم کو جب یہ خبر پہنچی تو آپ نے ان کے تعاقب میں آدمی روانہ کیے. سورج بلند ہونے تک سب کو گرفتار کر لیا گیا. چنانچہ آپ کے حکم پر ان کے ہاتھ پاؤں کاٹے گئے، آنکھوں میں گرم سلائیاں پھیری گئیں، اور گرم سنگلاہ جگہ پر ان کو ڈال دیا گیا. وہ پانی مانگتے تھے لیکن انہیں پانی نہ دیا جاتا تھا. جی، جن لوگوں نے تو تفسیر پڑھی ہے، سورت مائدہ میں یہ واقعہ آتا ہے، آیات کی روشنی میں آیت محاربہ بولتے ہیں، ڈکیتی کی کیا سزا ہے. اصل میں ان لوگوں نے کیا کیا تھا؟ ناشکری کی. ایک تو مدینہ میں آئے، یہ بیمار تھے. سب سے پہلی چیز جو اس میں آپ کے لیے پرابلم کریٹ کر رہی ہوگی وہ یہ ہے کہ آپ نے ان کو اونٹنیوں کا دودھ اور پیشاب پینے کو کہا، تو اس میں ان کی بیماری کا علاج تھا. دیکھیے، وہی چیز حلال ہے نا جس کو حلال کہہ دیا گیا، حرام کیا ہے جس کو حرام کہہ دیا گیا. دودھ کیوں حلال ہے کہ اللہ اور اس کے رسول نے کہہ دیا؟ شراب کیوں حرام ہے؟ اللہ اور اس کے رسول نے منع کر دیا. یعنی اللہ نے کیا، رسول نے ہمیں بتا دیا. اب یہ جو اونٹوں کا پیشاب ہے، آپ کو پتا ہے کہ اونٹ کے جسم کی جو اندر کی حیات ہے نا، وہ دوسرے جانوروں سے فرق ہے. اور اگر آپ کو یہ بتا دوں، ڈرے نا کہ اونٹ جن ہوتے ہیں، تو آج کے بعد آپ اونٹوں کے اوپر بیٹھیں گے ہی نہیں. جن آگ سے بنے ہیں، اونٹ کا گوشت کھائیں تو وضو ٹوٹ جاتا ہے، اور یہ بہت گرم ہوتا ہے، اس لیے یہ جلالی ہے جانور ہے. کینہ بہت رکھتا ہے، اپنے ہی مالک کو کھا جاتا ہے جب غصے میں آتا ہے. یعنی دل میں بات رکھنے والا جانور ہے. جس طرح غصہ رکھتا دل میں. تو لہٰذا آپ یہ کہا تو کیا یہ بیماری تھی. آج ہم جب دوائیوں کے نام پہ کھاتے ہیں آپ کو کیا پتہ اندر کیا کچھ ہوتا ہے, کہاں کہاں سے انزائمس نکالے ہوتے ہیں, اور کیا اگر ہمیں پتہ لگ جائے تو ہم کبھی ہو سکتا ہے یہ اپنے دودھ دہی کا استعمال نہ کریں. کلچرڈ کئی چیزیں ہوتی ہیں ان میں کئی دفعہ ایسی چیزیں ڈال کے اس کو جیسے دودھ کو دہی میں بدلا ہوتا ہے, جیسے بیکٹیریا ڈالے جاتے ہیں. تو لہٰذا اس میں کوئی حرج کی بات نہیں, وہ بیماری کا علاج تھا. لیکن انہوں نے کیا کیا کہ ناشکری کی, ایک تو یہ مرتد ہوئے, کیونکہ اب آپ نے یہ جو پڑھا ہے کہ ان کو اللہ کے نبی نے مروایا, آنکھوں میں سلائی لگے, کیونکہ انہوں نے بھی یہی کیا تھا, قصاص میں یہ مارے گئے. انہوں نے چرواہوں کی آنکھوں میں سلائیاں ڈالی تھیں, اور یہ جو کچھ ان کے ساتھ ہوا نا, پھر اللہ کے نبی نے بالکل قصاص میں ان کے ساتھ کیا. پھر دوسری بات ہے کہ یہ مرتد ہو گئے تھے, پہلے مسلمان ہوئے, تو مسلمان ہونے کے بعد چوری بھی کی, ڈکیتی بھی کی, قتل بھی کیا, اور ارتداد بھی تھا. کتنے ان کے اوپر جرم تھے, تو کیا ان کو مروانا نہیں تھا؟ اور یہ ایک دفعہ ہوا, اس کے بس سب کی آنکھیں کھل گئیں کہ آج کے بعد ہم نے ایسا نہیں کرنا. تو جب کسی کے اوپر اسلام لاگو ہو جاتا ہے تو اس کے بعد پھر لوگ سنبھل جاتے ہیں کہ ایسی چیزوں کو ہم نے اپنے اوپر نہیں لینا. تو بہرحال اس چیز سے پتہ کیا چلا کہ حلال جانوروں کا گوبر اور پیشاب جو ہے یہ ناپاک نہیں ہوتا. یہ یاد رکھیں, جو جانور حلال ہے, جو کھاتا ہی وہ ہے, جیسے سبزہ کھا لیا یا جو بھی اس طرح کی چیزیں, تو وہ نہیں ہے. اور جو دوسرے جانور ہیں جیسے شیر ہے, چیتا ہے, جو جانوروں کو کھاتے ہیں, یا جیسے اب ایک ہوتے ہیں نا ہربی بوبس ہوتے ہیں, اور دوسرے کیا ہوتے ہیں کارنی وابس, تو وہ فرق سامنے رکھیے. تو بہرحال حلال جانوروں کے لیے یہ چیز موجود ہے. پھر اس کے بعد اگلی روایت دیکھیے. وانہ رضی اللہ عنہ قال کان النبی صلی اللہ علیہ وسلم یصلی قبل ان یبن المسجد فی مرابد الغنم. حضرت انس سے روایت ہے کہ نبی صلی اللہ علیہ وسلم مسجد نبی بننے سے پہلے بکریوں کے باڑے میں نماز پڑھ لیا کرتے تھے. اب آپ دیکھیے کہ بکریاں پیشاب کرتی ہوں گی اور وہاں پہ نماز سب پڑھتے تھے, تو یہ کیسے ہے؟ تو کیا پتہ چلا کہ بکریوں کا پیشاب وغیرہ پلیت نہیں ہوتا. البتہ اونٹوں کے باڑوں میں نماز پڑھنا منع ہے, کیونکہ ان کے مستی میں آنے کا اندیشہ ہوتا ہے, یعنی ناپاکی نہیں, لیکن اگر آپ نماز پڑھیں اور اونٹ آپ کو تکلیف دے دیں, اب آپ کہیں گے اس کی کیا ضرورت ہے, ہمیں کیا ضرورت ہے, ہمیں تو نہیں ہے. لیکن آپ دیکھیے کوئی شخص ہے ہی وہ باڑے میں بیٹھا ہوا, اس کے پاس باہر جانے کی جگہ ہی نہیں, تو نماز کا وقت ہو گیا, تو کیا نماز چھوڑ دے؟ تو ایسے تمام کیسز جو ہمیں ملتے ہیں نا, یہ استثناء ہوتا ہے, ایگزمپٹڈ ہے. کبھی سٹک ہو جاؤ تو نماز نہیں چھوڑنی. اب یہ بھی نہیں کہ ہم سب جگہ چھوڑ کے جا کے ان باڑوں میں نماز پڑھیں, یہ بھی مراد نہیں ہے اس سے. تو لہٰذا ان چیزوں سے احتیاط کرنی چاہیے. پھر اسی طرح بعض دفعہ کوئی چیز گر جاتی ہے تو اس کا کیا ہے, پانی میں یا دودھ میں. ما یقع فی النجاسات فی السمن والماء, ما میں نے جو یقع گر پڑا من النجاسات نجس چیزوں میں سے, فی السمن, سمن کہتے ہیں گھی کو, بٹر, پگھلاؤ تو پگھل جائے اور جماؤ تو جم جائے. بٹر یا مکھن یا گھی جو بھی ہے وہ سمن ہے, چکنائی کو کہتے ہیں بیسیکلی, فیٹ کو. ول مائی اور پانی, یعنی پانی یا گھی میں اگر کوئی نجس چیز گر جائے تو اس کا کیا حکم ہے؟ اب ہم تو پکڑتے وہ ڈبہ ہی پھینک دے, ماشاءاللہ ہمارے لیے تو مسئلہ کوئی نہیں ہے یہ چیزیں, ہم تو ایک مچھر گر جائے تو ہم اٹھا کے پھینک دیتے ہیں, باقی چیزیں کیا ہیں, کچھ بھی نہیں ہوتا, ہم صرف ایکسپائری کا ڈیٹ پڑھ کے پکڑ کے اس کو بن میں کرتے ہیں, یہ ایکسپائر ہو گیا, ایسا لگتا ہے راتوں رات اس میں سارے بیکٹیریا آئے, انہوں نے حملہ کیا, اس کو پھینک دو. یہ بھی رونت ہوتی ہے, انہوں نے ایک احتیاطاً چیزیں لکھی ہوتی ہیں, بریڈ دیکھی نہیں ڈیٹ گزر گئی پھینک دی, بچھنگو سونگھ کے دیکھو, اللہ نے عقل دی ہے ٹھیک ہے, پہلے ہی سے ایسے رکھو کہ چیز خراب نہ ہو, پہلے کھا لو یا کسی کو دے دو. پہلے ہم رکھی رکھتے ہیں پھر فریج صاف کرتے ہیں, یہ بھی گیا یہ بھی گیا. بعض دفعہ بند کینس لوگوں کے گھروں میں پینٹریز بھری ہوتی ہیں, بعد میں اٹھاتے ہیں تو پھینک دیتے ہیں, تو کھانا کھانے سے کم نہیں ہوتا, ضائع کرنے سے کم ہوتا ہے, اور اسی کا حساب ہوگا. تو لہٰذا اس میں اگر کسی کے پاس ایسی صورت آ جائے تو کیا ہوگا, روایت سن لیجئے بلکہ آپ بھی دہرا لیں. ان میمونۃ رضی اللہ عنہا ان رسول اللہ صلی اللہ علیہ وسلم سئل عن فؤارۃ سقطت فی سمن فقال القوها وما حولها فاطرحوه وکلوا سمنکم. حضرت میمونہ رضی اللہ عنہا سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم سے ایک چوہیا کے متعلق پوچھا گیا, یہ جو فوارہ نا فورۃ چوہیا, ایک چوہیا کے بارے میں پوچھا گیا جو گھی میں گر گئی, آپ نے فرمایا اسے نکال دو, اس کے قریب جس قدر گھی ہو اسے پھینک دو, پھر اپنے باقی گھی کو استعمال کر لو. کیا پتہ چلا کہ سوکھی چیز میں جب کوئی نجس چیز گر جائے تو اس چیز کے ارد گرد جتنی بھی چیز ہوگی اس کو احتیاط کے تقاضے سے پھینک دو اور باقی استعمال کر لو. ٹھیک ہے. और ये कब होगा? जब खुश चीज़ है, लेकिन अगर मेल्टेड हो, गीली चीज़ हो या वो, तो फिर उसके लिए क्या करना है? फिर नहीं कर सकते, क्योंकि सारे के अंदर उसके जर्म्स चले जाएंगे, पानी भी बहने वाला है तो वो भी पलीत हो जाएगा, इसलिए उसको भी फेंकेंगे। लेकिन सूखी चीज़, जैसे कुछ लिक्विड्स होते हैं, कुछ सेमी लिक्विड्स हैं, जैसे शहद है या घी है या दही है, बटर है या चावल कहीं रखे हुए थे, तो उसके इर्द गिर्द की जो चीज़ें हैं ना, उसको आप हटा दें, बाकी उसके बाद इस्तेमाल कर लें, इंशाल्लाह ताला इससे फ़ायदा होगा। तो अदरवाइज अगर दिल नहीं मानता तो फेंक भी सकते हैं, फ़र्ज तो नहीं है ये सारी चीज़ें, लेकिन यह है कि अगर दिल चाह रहा है खाने को तो फिर ये सब कुछ करना पड़ेगा। जी, ये भी बहुत अच्छा सवाल है कि चूहिया किसी चीज को कुतर गई या बाइट कर गई, फ्रूट था या कोई, उसका भी ये तरीका है कि जिस हद तक आप उसके साथ से उतार दे उतार दीजिए, बाकी उसके बाद छोड़ देंगे। ठीक है जी। आप
जैसे आपने पेशाब का जिक्र किया था हदीस में, तो फॉर एग्जांपल अगर किसी को ये तकलीफ है या बीमारी है, तो उस सूरत में अगर किसी का निकल जाता है तो उसमें क्या?
जी, देखिए इसमें भी वही हुक्म है कि जिस तरह हमने इस्तखाजा का मसला देखा, पेशाब की अगर बीमारी है अगर आपको, तो फिर आपके लिए यही हुक्म है कि नमाज से पहले वजू कर लें और वजू के लिए खड़े हो जाएं। अगर मुश्किल हो दोबारा करने का, या अगर उतना वक्त जितने में नमाज पढ़ी जाती है तो पढ़ लें, अगर इससे भी जल्दी जल्दी पेशाब आता है तो फिर आप कोई कपड़ा इस्तेमाल कर लें तो नमाज पूरी कर सकते हैं इंशाल्लाह। जी आप प्लीज़।
जैसे नमाज अदा कर रहे हैं उसमें छींक आ गई और हल्की सी बूंद निकल गई तो नमाज टूट गई, दोबारा से
यानी
वजू
छींक
करके
के
तो
साथ जिस्म से पेशाब निकल गया, तो सेम बात है फिर उसमें भी कि
पूरी नहीं करेंगे, दोबारा से वजू करके
अगर
पढ़ेंगे?
तो कभी कभार ऐसा हुआ, जैसे आदतन नहीं हुआ, तो फिर वजू कर लें दोबारा, सलाम फेरिए और वजू कर लें। लेकिन अगर ये बीमारी, और अक्सर ही ऐसा होता है कि एक के बाद दोबारा, तो फिर आप रुख्सत में आ जाएंगे। जी ठीक है, क्योंकि ये चीजें हमें पता होनी चाहिए ना, जब अल्लाह ताला ने आपको रुख्सत दी है तो बस साफ कर लें, गंदगी दूर कर दें, दूर बहा लें, अगर कपड़े पे दाग है या कुछ है तो उससे इंशाल्लाह कुछ नहीं होगा। जी आप।
सर जी, हमने पढ़ा था कि गोबर से इस्तिंजा ना करें, और यहाँ पे गोबर के मुताबिक बताया कि
पाक होता है, हाँ जी, वो इसलिए कि ये जिन खाते हैं, जिन हदीस भी सुनाई थी आपको कि हड्डियां जिन्नों की खुराक है और गोबर जिन्नों के जानवरों की खुराक है, इसलिए ना खाओ ताकि उनको तकलीफ होगी। ठीक है जी आप। जी देखिए, वो पेशाब तो गंदा नहीं है, पीछे अकीदा कितना गंदा है कि जानवर को खुदा कहना, गौ माता कह देना, तो वो सोच नहीं अच्छी ना। जी जानवर तो हलाल है, मेरी बात समझे नहीं आप लोग, कि जितनी कराहत हमें किसी नापाक चीज यानी पेशाब से आनी चाहिए, उससे कई गुना ज्यादा कराहत हमें उस अकीदे से आनी चाहिए जो उसके पीछे है। लेकिन अफसोस की बात यह कि हमें जाहरी गंदगी चुभती है कि हाय खाने में ना डाल दिया हो, मिठाई पे ना छिड़क दिया हो, लेकिन उनके वो सोच और उनकी जो इतना बड़ा कराहत है कि अल्लाह के सिवा बुतों से मांगना, उसमें हम कहते हैं इट्स ओके, इट्स देयर रिलीजन। हालांकि एक मवाहिद के जहन में इन सारी चीजों का ज्यादा तकलीफ होती है उसको, इन चीजों को देख कर कि मैं इन चीजों से इनको बचाऊं किसी हद तक भी हो सके तो। तो यहाँ पे रुकेंगे इंशाल्लाह। सुभानक अल्लाहुम्मा व बिहमदिक, अशहदु अल्ला इलाहा इल्ला अंता, अस्तगफिरुका व अतूबु इलैक।